नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक शुक्रबार बेलुका 7 बजेको भिजन न्यूज अपडेट टप 7 न्यूज पछि यहाँहरूले शिवसताक्षी नगरपालिका विशेष कार्यक्रम जनतासँग जनप्रतिनिधि सुन्ने गर्नुभएको छ। हरेक अङ्कमा जस्तै यो अङ्कमा पनि हामी शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिसँगको कुराकानी लिएर उपस्थित भएका छौँ। आजको अङ्कमा हामीले शिवसताक्षी नगरपालिका वडा नम्बर 9 का अध्यक्ष छविलाल पाठकसँग कुराकानी गर्नेछौँ र शिवसताक्षी नगरपालिका वडा नम्बर 9 मा अहिलेसम्म के कामहरू भए र आगामी आर्थिक वर्षमा के काम हुँदैछन्, कोरोना भाइरसको संक्रमण भित्रन र फैलिन नदिनका लागि शिवसताक्षी नगरपालिकाले के काम गरिरहेको छ भन्ने सन्दर्भमा आजको अङ्कमा अध्यक्ष पाठकसँग हामीले कुराकानी गर्नेछौँ। शिवसताक्षी नगरपालिकासँगको सहकार्यमा रेडियो भिजनद्वारा उत्पादित र प्रसारित हुने कार्यक्रम जनतासँग जनप्रतिनिधिमा यहाँहरूलाई हार्दिक स्वागत छ। र आजको अङ्कमा मैले यहाँहरूलाई निवेदन गरिसकेको छु, हामीसँग टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ शिवसताक्षी नगरपालिका वडा नम्बर 9 का अध्यक्ष छविलाल पाठक र उहाँसँग अहिले वडा नम्बर 9 मा भइरहेका कामहरूका बारेमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनको जनतासँग जनप्रतिनिधि कार्यक्रममा। अध्यक्षज्यू, वडा नम्बर 9 मा अहिलेसम्म यो चालु आर्थिक वर्षमा हामी सबैभन्दा पहिले कुराकानी गरौँ, अब चाहिँ बजेट अर्को आउने बेला भयो, आज हामी असार महिनाको पनि 5 गतेको अवस्थामा छौँ, भनिसकेपछि चालु आर्थिक वर्षका योजनाका कामहरूलाई यो लकडाउनले कोरोना भाइरसको संक्रमण भित्र नै फैलने त्रासले कतिको प्रभाव पारो, वडाका कामहरू कतिको सम्पन्न गर्न सकियो, के समीक्षा गर्नुभयो, अहिलेसम्मको अवस्था के छ, आदरणीय श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
धन्यवाद। यो जुन अहिले महामारीको रूपमा फैलिएको कोरोना भाइरसले यो हाम्रो विकासको कामलाई पनि अवश्य पनि यसले चाहिँ प्रभाव पारेको छ। कतिपय हाम्रा योजनाहरू सम्झौता हुन बाँकी थिए, कुनै चाहिँ कार्यान्वयन हुने क्रममा थिए, यसले गर्दाखेरि सम्पूर्ण थप्पै भएर गाडी घोडाहरू यातायातका साधन मजदुरहरू पनि नपाउँदाखेरि यसले असर गरेर जुन अगाडि सकिनुपर्ने कामहरूलाई धकेलेर धेरै पछाडि पारिदिएको छ। र यो अहिले भर्खर अलिकति सहजता वातावरण भएपछि सरकारले पनि यो जुन लकडाउनको मोडालिटीलाई चेन्ज गरेपछि पनि हाम्रा चाहिँ कामहरू अहिले निरन्तर अगाडि बढाएर यो असारको 15 सम्ममा अघिल्लो आर्थिक वर्षका अथवा 76-77 का चाहिँ सम्पूर्ण योजनाहरू हामी यो आर्थिक वर्षको पनि यो असारको 15 सम्ममा सक्ने योजना छौँ र योजनाहरूमध्ये 80-85% काम सम्पन्न भइवरी पनि फरफरक भइसकेका छन्। अब 2-4 वडा छन्, 2-4 वडालाई चाहिँ पनि यो असार 15 सम्म सक्न भने हामीले ताकिदा गरेका छौँ। हाम्रा वडावासीहरूलाई र त्यसका उपभोक्ताहरूलाई हामीले ताकिदा गरिरहेका छौँ।
भनेपछि प्राय कामहरू सकिन्छन्, वडाका कामहरू भन्नेमा यहाँहरू लागिरहनु भएको छ।
हजुर हजुर, यो पक्कै पनि यो काम सकिन्छ, 15 गतेसम्म हामी सकेरै छोड्छौँ।
15 गतेसम्ममा सबै कामहरू वडाका सकिन्छन्। अहिले चाहिँ खेती गर्ने सिजन पनि भएको छ, होइन, अलिक खुकुलो पनि भएको छ, हुन त अहिले किसानहरूले मल बिउहरूको अवस्था कस्तो छ, खेती गर्ने गरीका कुराहरूमा चाहिँ कतिको सामग्रीहरू पाइने, खेती गर्ने मान्छेहरू पाइने, त्यो गरीको अवस्था चाहिँ के छ अध्यक्षज्यू?
अब यो खेतीमा गर्ने मजदुरहरूको बारेमा भन्नुहुन्छ भने गत वर्ष जस्तै आफ्ना खेतीपाती छन्, मान्छेका धेरै खेती छैन, थोरै 8-10 कट्ठाका जमिन छन् र अहिलेका साल भनेको अब बाहिर विदेशबाट पनि कतिपय त फर्केर आए अनि बाहिर अरू इन्डियामा गएर काम गर्ने मान्छेहरू घर फर्केर आएका हुँदाखेरि अब काम गर्ने मजदुरको त काम गर्ने कामदारको त अहिले त्यति अभाव छैन। अब बिउ चाहिँ अहिले अस्ति हामीलाई नगरपालिकाले पनि झन्डै झन्डै 35-40 मन धान चाहिँ दिएको तर त्यो चाहिँ पर्याप्त होइन र सबैले आफ्नो बिउ त राखिसकेकी छन् नि। मलको सवालमा अस्ति निकै नै गाह्रो थियो, मल आएका छैन, गाडी चलाएको छैन, मल ल्याउने गाडी बिर्गोबाट मल ल्याउनु पर्दो रहेछ, त्यो ल्याउने हामीसँग साधन थिएन र बल्ल बल्ल हामीले एकजना चाहिँ व्यापारीलाई चाहिँ पास दिएर एउटा नगरपालिकाले पास दिएर बिरगन्जबाट एक ट्रक जस्तो ल्याएको हो क्यार, अब त्यो पनि पर्याप्त त छैन। अब पर्याप्त नहुनको कारण चाहिँ यो लकडाउनै हो, लकडाउनले गर्दाखेरि व्यापारीहरूले पनि जुन डिलर हो जहाँबाट उहाँहरू ल्याउने गर्नुहुन्थ्यो त्योसँग गएर चाहिँ मल ल्याउन सक्नु भएको छैन, त्यसले गर्दाखेरि पनि अलिकति मलको चाहिँ अभावै होला। तर पनि यसमा अब अहिले चाहिँ सबै तह तिनै तह लागेर किसानहरूलाई सहजसँगले बिउ र मल उपलब्ध गराउनु पर्ने लाग्नुपर्छ र खेतीपातीमा सहायता गराउनुपर्छ भन्ने मलाई लाग्दछ।
भनेपछि अहिले मल बिउको सहजता कसरी गराउने भन्ने सन्दर्भमा यहाँहरू चाहिँ प्रयत्नरत हुनुहुन्छ, नगर कार्यपालिकामा कुरा उठाइरहनु भएको छ। अध्यक्षज्यू, यो कोभिड 19 कोरोना भाइरसले चाहिँ यहाँको ओडामा यो लामो समयसम्म सबैतिर नै लकडाउन भयो, अहिले पनि लकडाउनकै अवस्था छ भनौँ होइन, केही व्यापार व्यवसायहरू चाहिँ अलिक खुकुलो गरिएको छ तर सङ्क्रमणको त्रास उत्तिकै छ। यो अवस्थामा चाहिँ अहिलेसम्मको अवस्थामा यहाँहरूले के काम गर्नुभयो, कसरी काम गर्नुभयो?
हामीले लकडाउन सुरु भइसकेपछि मान्छेहरूलाई, हाम्रो ओडावासीहरूलाई घरबाट बाहिर ननिस्कनु, टाढा नजानु, घरमै बस्नु भनेर हामीले उहाँलाई के अरे उर्दी जारी गऱ्यौँ, हामीले अनुरोध गऱ्यौँ। हामीले मिटिङमा पनि, हाम्रो ओडाको मिटिङ बसेर पनि त्यो कुरालाई अनुरोध गरेर, यहाँ हाम्रा यो ओडामा, मेरो 9 नम्बर ओडामा एउटा विशेष चाहिँ कीर्तन मण्डलीहरू, भजन मण्डलीहरू थिए, हामीले अनुरोध गऱ्यौँ तुरन्त यो लकडाउन हुनु सुरु हुनुभन्दा एक हप्ता अगाडि नै कोर समितिको बैठक बसेर फेसबुक मार्फत सम्पूर्णलाई चाहिँ अब भजन कीर्तनका कामहरू, विवाह वर्तमानमा भेला हुने कामहरूलाई बन्द गरिदिनु भनेर हामीले बन्द गरिदिनु अनुरोध गरेका थियौँ र त्यो अनुसार ओडावासीहरूले पनि त्यसलाई हामीले स्वीकार दिनुभयो। स्वीकारेपछि अहिले ठप्पै छ त्यस्तो कुराहरू र यो यो साँच्चै भन्नुपर्छ, यो 9 नम्बर ओडामा यो कोरोनाले त्यस्तो खासै अभाव प्रभाव पारेको छैन। अब यतापट्टि अरू वडा पनि, हाम्रो शिव सदासीलाई नै भन्नुपर्छ भने अहिलेसम्म कोरोनाले त्यस्तो असर गरिरहेको छैन। यहाँ त्यो मुख्य कारण भनेको यहाँका जनताहरू, यहाँका ओडावासीहरू, यहाँका नगरवासीहरूले यो जुन सरकारले आह्वान गरेको, न सरकार दिएको निर्देशन एकदम अक्षरशः पालन गरेको कारणले नै अहिलेसम्म कोरोनाले यस यो नगरपालिकालाई छुन नसकेको हो कि भन्ने मलाई लाग्दछ।
भनेपछि सरकारले दिएको निर्देशनहरू पालना भइरहेको अवस्था छ?
हजुर हजुर, यसलाई अवश्य पनि त्यो गरिरहेको छ। त्यहाँका चाहिँ हाम्रा जनताहरूले त्यसलाई चाहिँ साह्रै राम्ररी पालना गर्नुभएको छ।
अध्यक्षज्यू, अहिले त अब अर्को वर्षका लागि बजेट बनाउने गरेको पनि अवस्था भयो, अर्को वर्षका लागि बजेटमा चाहिँ कस्ता के कुराहरूलाई प्राथमिकता दिनुपर्ला भन्ने यहाँले सोचिरहनु भएको छ?
लगभग भन्नुहुन्छ भने यो हाम्रो सिलिङ छुट्टिसकेपछि, अस्ति हाम्रो 2 गते मिटिङ बस्यो, त्यो मिटिङले हामीलाई सिलिङ दियो, वडाको सिलिङ दिएपछि हामीले सम्पूर्ण चाहिँ वडावासीहरूको राय सल्लाह सङ्कलन गरेर र गत वर्षका चाहिँ जुन योजनाहरू छन् गरेको थियो त्यो प्राथमिकतामा राखेका पनि थियौँ हामीले, कुनलाई कुन पछि पहिलो प्राथमिकता दियो र दोस्रो प्राथमिकता, तेस्रो प्राथमिकता गर्दै राखेका थियौँ र अब यो तेस्रो चौथो तेस्रो प्राथमिकताका कामहरूलाई पनि हामीले थाल्दै नयाँ योजनाहरू पनि यहाँका ओडावासीका बुद्धिजीवीहरू, लब्ध प्रतिष्ठित राजनीतिक दलका व्यक्तित्वहरूसँग परामर्श सल्लाह गरेर हिजो मात्रै हाम्रो वडा परिषदको मिटिङले यसबाटको यस वर्षको यो 77-78 योजनाहरू छान्ने काम हिजो हामीले सम्पन्न गरिसकेका छौँ।
भनेपछि सिलिङ चाहिँ कस्तो भयो अध्यक्षज्यू, यो चालु आर्थिक वर्षको भन्दा आउँदो वर्षमा घट्दैछ बढ्दैछ, के छ अवस्था?
यो पहिलो वर्ष 74 सालमा हामीलाई वडाको सिलिङ 50 लाख दिएको थियो र त्यसले हामीले निकै नै काम गऱ्यौँ। त्यसपछि भनेको दोस्रो वर्ष त्यो चाहिँ 76-77 75-76-77 अलिकति बजेट घट्यो, हाम्रो 40 लाख मात्रै भयो, 10 लाख घटेको थियो र त्यसले पनि हामीले काम त गर्दै गयौँ, एकदम अत्यन्तै आवश्यक पोइन्टमा नगरी नहुने कामहरू गर्दै गरेका गयौँ र अब यसपालि हामीलाई सिलिङमा अलिकति बढोत्तरी भएको छ। यसपालि हामीले प्रत्येक वडाले 60 लाखको सिलिङ पाएका छौँ, त्यो 60 लाखले चाहिँ अब बाँकी रहेका कामहरू अहिलेसम्म गर्न बाँकी रहेका गर्नै पर्ने कामहरूलाई दिएका छौँ र अहिले साँच्चै पनि यो हाम्रो जुन राज्यले पनि प्राथमिकतामा राखेको कृषि क्षेत्रलाई यसलाई अगाडि चाहिँ बढाउनुपर्छ, कृषिमा लगानी गर्नुपर्छ, कृषकहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लागेर हामीले पनि केही रकम चाहिँ लगभग 10 लाखको चाहिँ हाराहारीको रकम कृषि पेसामा अलिक प्रोत्साहन गर्न, कृषक पेसालाई प्रेरित गर्नलाई त्यसरी रकम छुट्याएका छौँ।
भनेपछि अध्यक्षज्यू, अहिले यो कोरोनाको सङ्क्रमणका कारण पनि हामीलाई कृषिमा चाहिँ अलिक बढी लाग्नुपर्ने रहेछ भन्ने गरेको कुरा देखिन थाल्यो होइन?
अवश्य पनि त्यो भएको छ। अब कृषिमा भएन भने भोलि यो कोरोनाले गर्दाखेरि हामीले अन्य त्यो गरेर यसो लम्किएर कमाउने ठाउँ नभएपछि हामीले के हुन्छ भने आफ्नै जति थोरै खेतबारी छ त्यसैमा मिहिनेत गर्नुपर्ने, त्यसमा उत्पादन गर्नुपर्ने, त्यसैले हामीले चाहिँ गोडमेल गऱ्यौँ भने हामीले जीविका उपार्जन हुन्छ भन्ने कुरामा अब हाम्रा चाहिँ ओडावासीहरू सचेत हुन थाल्नुभयो, त्यसमा विषय गर्न थाल्नुभएको छ।
भनेपछि भोलि चाहिँ अब विश्वभरि खाद्य सङ्कट आउँदैछ भनेर चाहिँ भनिराखेका छन् होइन, त्यो गरीको अवस्था भइरहँदाखेरि हामीले आफ्नो ओडालाई चाहिँ कम्तीमा खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्यौँ भने त्यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण नै हुन्छ।
अवश्य पनि त्यो हो, र सुरुमै मैले एउटा के घोषणा गरेको थिएँ भने जब म वडा अध्यक्ष भएर आएको थिएँ त्यसदेखि यो मेरो 9 नम्बर वडालाई कृषिमा विशेष प्राथमिकता दिने, यहाँ मौसम र बेमौसमै सब्जी खेतीको काममा चाहिँ किसानहरूलाई सहयोग गर्ने, उहाँलाई प्रेरित गर्ने, उहाँलाई अनुदान गर्ने दिने र सहयोग गर्ने भन्ने कुरा गरेको थिएँ, र यसलाई साथसाथै यसलाई हरियाली वडा पनि बनाउनुपर्छ भन्ने लागेको थियो। र त्यसपछि मैले यो वर्ष पनि 15 मोटरहरू सानो 2 इन्चका 4 इन्चका गएर चाहिँ 15 मोटरहरू वडावासीहरूलाई दिएर कृषकहरूलाई दिएर चाहिँ खेतीपाती गर्नलाई सहयोग गरेको छु, र यसलाई पनि 10 लाख रुपियाँ सिँचाइ गर्दाखेरि त्यसलाई पनि त्यसबाट पनि यसै कृषकहरूलाई नै उनीहरूलाई आवश्यक पर्ने के कसो सहयोग हुन्छ के कस्तो चाहिँ सहयोग गर्नुपर्ने छ उहाँहरूसँग परामर्श लिएर आवश्यक पर्ने कुराहरूको चाहिँ अध्ययन गरेर उहाँलाई त्यसमा म चाहिँ किसानहरूलाई सहयोग गर्नलाई यसरी गरेको छु।
बाहिर रोजगारीका लागि अध्ययनका लागि विभिन्न ढङ्गले पेसा व्यवसाय गर्नलाई जानुभएको यहाँको ओडाका नागरिकहरू चाहिँ कतिको अहिले यो कोरोनाको सङ्क्रमणपछि आफ्नो घर फर्किँदै हुनुहुन्छ, ओडामा फर्किँदै हुनुहुन्छ, कति जति आउनुहुन्छ होला त्यस्तो केही यहाँहरूले अनुमान गर्नुभएको छ, तथ्याङ्कहरू सङ्कलन गर्नुभएको छ अध्यक्षज्यू?
अब ठ्याक्कै हाम्रो स्वदेशमै विभिन्न जिल्लामा विभिन्न ठाउँमा गएर चाहिँ काम गर्नेहरूको त हामीले त्यो खासै तथ्याङ्क राखिएन, विदेशबाट आउने भनेको अहिले यो 9 नम्बर वडामा दिनसम्म हो न, हिजोको दिनसम्ममा लगभग 15 जना रहेछन् र तिनीहरू मध्ये 2-4 जना चाहिँ आइसकेका छन्, यता घरमै आएका छन्।
भनेपछि जम्मा 15 जना मात्रै विदेशमा रहनुहुने त्यहाँबाट?
यो वडाबाट मैले अस्ति तथ्याङ्क सङ्कलन गर्दाखेरि त्यति देखिएको थिएँ।
हजुर, भनेपछि त्यति धेरै ठुलो बाहिरबाट फर्किने गरेको भोल्युम छैन, त्यसकारण सहजै ढङ्गले आउने मान्छेहरू एडजस्ट हुन सक्ने गरेको अवस्था छ।
हजुर, तपाईँ मैले अहिले एउटा भन्दाखेरि एउटा अलिकति कस्तो उल्टो परेछ क्यारे कि मैले अस्तिको तथ्याङ्क सङ्कलन गर्दाखेरि 15 जना चाहिँ विदेशबाट आएका थिए कोरोना लकडाउन सुरु हुनुभन्दा बेलामा, तर अहिले भर्खरै हाम्रो इलाका प्रशासन प्रहरी कार्यालय धेरैको सहयोगमा हामीले विदेशमा भएकाहरूको तथ्याङ्क हिसाब गर्दाखेरि झन्डै 700 चाहिँ यो वडाबाट गएका छन्, विदेशमा छन्।
700-800 चाहिँ जानुभएको छ?
आएका चाहिँ यो लकडाउन हुन सुरु लकडाउन सुरु भएपछि आएका भनेको त्यसको हिसाबहरूमा सहित लागेपछि आएका भनेको 14-15 जना आएका छन्।
ए भनेपछि हजुर आएको चैत लागेपछि आएको चाहिँ 14-15 जना, 700-800 जना मान्छे अहिले पनि विदेशमा हुनुहुन्छ, झन्डै आधी मान्छे त यो कोरोनाका कारण रोजगारी गुमाएर पनि विदेशबाट आउन सक्ने गरेको सरकारले आकलन गरिराखेको छ सङ्घीय सरकारले, होइन? उहाँहरू आउनुभयो भने आफ्नै ओडामा चाहिँ गरी खान सक्ने गरेको वातावरण रोजगारीको अवसर चाहिँ कतिको सिर्जना गर्न सकिएला के हुन्छ अध्यक्षज्यू?
यो जति पनि विदेशमा गएर अहिले रोजगार गर्दै हुनुहुन्छ उहाँ यहाँ घरबार घर खेत नभएर जाने साह्रै 1-2 जना मात्रै साह्रै कम हुनुहुन्छ, थोरै मात्रै हुनुहुन्छ, तर धेरै जसोको चाहिँ के भने आफ्नो यहाँ घरबार हुँदा हुँदै पनि बाहिर गएर यसो मुख पनि फेरौँ देश पनि हेरौँ भन्ने हुन्छ नि, यो पनि नेपालीको आह्वान त्यही अनुसार पनि उहाँहरू विदेश पनि जानुभएको छ, कमाइ पनि गर्न पनि जानुभएको छ, आउनु हो भने आफ्नै खेतबारीमा मिहिनेत गरेर पनि उहाँहरूले जीविकापार्जन गर्न सक्नुहुन्छ।
भनेपछि काम गरेर खानका लागि जमिनकै अभाव चाहिँ खासै छैन?
छैन, त्यसलाई भन्नु हुँदैन, जमिन गर्नेलाई चाहिँ अवसरहरू थुप्रै हुन्छ, अवसरले पच्याएको हुन्छ, मेहनत हामी गर्दैनौँ र चाहिँ अलिकति कसैको लिजमा लिएर भए पनि हामीले सब्जी खेती अथवा अलिक के बाली गऱ्यौँ लगायौँ भने हाम्रो जीविका उपार्जन मजाले हुन्छ, र यो उदाहरणहरू विदेशमा गएर चाहिँ सिकेर आएर विदेशमा नगएर फेरि नेपालमै आएर विभिन्न कारण किसिमका खेतीपाती गरेर पनि लाखौँको चाहिँ आम्दानी गरेको भन्दा चाहिँ हामी रेडियोमा बारम्बार देखिरहेको छौँ, नेपालको टेलिभिजन र रेडियोमा पनि सुनिरहेका छौँ, त्यसो मेहनत गर्न चाहिँ सक्ने हो भने अवसर भने स्वदेशमा पनि छन्,
अवसरहरू स्वदेशमा पनि छन् एकदमै। अध्यक्षजी अहिले अब यो 14 गते पुग्दाखेरि यहाँहरूको 3 वर्षको कार्यकाल पुरा हुँदैछ?
हजुर हजुर,
यहाँहरू 5 वर्षका लागि निर्वाचित हुनुभएको थियो, चुनावमा जाँदा नागरिकसँग आफ्ना ओडाका बासिन्दासित हामीलाई भोट दिनुभयो भने यो गर्छौँ भनेर यहाँहरूले गरेका प्रतिबद्धताहरू अहिलेसम्ममा कति पुरा गर्न सकिए भन्ने लाग्छ, के लाग्छ अध्यक्षज्यू?
त्यस बेला हामीलाई हाम्रा ओडाका मतदाताहरूले ओडावासीहरूले जुन अपेक्षा गर्नुभएको थियो, जुन त्यस बेला माग राख्नुभएको थियो, ती मध्ये मलाई अहिले लाग्छ झन्डै 90% माग हामीले पुरा गरेका छौँ, र मलाई त्यस बेला पनि यो माग पुरा गर्न सकिँदैन कि भन्ने तिनवटा चाहिँ कार्यक्रम थिए, तिनवटा योजनाहरू चाहिँ उहाँले माग गरेका सकिँदैन कि भन्ने लागेको थियो। तीमध्ये एउटा के थियो भने यो सङ्गम बस्तीमा एउटा खाने पानीको समस्या थियो, त्यहाँ पानी भने त्यो त्यस क्षेत्रका जनताहरूलाई हामीले काका कुलको जीवन बिताएका छन् भने हामी भन्दछौँ, त्यो अत्यन्तै सुक्खा छ, पानी लिन जानुपर्छ, एक किलोमिटर टाढाबाट डोकामा पाँटेर त्यहाँका जनताहरू खाइरहनु भएको छ। त्यसरी हामी चुनावको बेलामा जाँदाखेरि चुनावी कार्यक्रम गर्दाखेरि पनि उहाँहरूले किनेर ल्याएको मिनरल वाटर खान दिनुभएको थियो हामीलाई, त्यसले गर्दा पनि त्यहाँ गर्नुपर्छ भन्ने लागेको थियो। तर त्यो चुनौती चाहिँ अत्यन्तै थियो, सानो दुई चार चाहिँ हजारले दुई चार लाखै हुने योजनाहरू थिएन, करोडौँ करोडको योजना हुँदाखेरि त्यसमा सकिँदैन कि भन्ने चाहिँ एउटा थियो। अर्को थियो चाहिँ तल एउटा भैँसाबारी भन्ने ठाउँ छ, त्यो धेरै पहिलादेखि त्यहाँ चाहिँ झरना भन्ने खोलो छ, त्यसले तलतिर मास्टरका जनतालाई सम्पूर्ण विच्छेद गराएको थियो। यो बर्खाको बेलामा त्यहाँका मान्छेहरू, त्यहाँका विद्यार्थीहरू, केटाकेटीहरू सबै ब्याङ डाँडाको स्कुलमा पढ्न जान्थ्यो, भगवतीमा हामी पनि पढ्न जाने। बर्खामा सप्ताह झरी पर्दा, पन्ध्र दिन झरी परेको बेलामा त्यहाँबाट उनीहरू ती नानीहरू स्कुल जान सक्ने सम्भावना थिएन, र त्यहाँ खोल तर्न सक्ने थिएन, र तार्न पनि सकिँदैन थियो। त्यसो भए त्यो पढाइबाट पनि वञ्चित भइरहेका थिए, र त्यो पुल बनाउँछौँ भनेर हामीले अठोट गरेका थियौँ। त्यो बनाउँछौँ भने हामीले के चाहिँ एउटा चाहिँ दृढ सङ्कल्प गरेका थियौँ भने हाम्रो यो यसपालि हामी सेट जित्छौँ, हाम्रो यो नेकपाको सिट आउँछ, र यसले हामी जसरी सिक यो हामी काम गर्छौँ नै भन्ने लागेको थियो, र हामीले त्यो गरेका थियौँ। र त्योभन्दा पहिला चाहिँ अब हुन त्यसमा पुल बनाउँछौँ भनेर पहिलाका चाहिँ सांसदहरूले पनि, पहिला जितेर जाने सांसदहरूले पनि त्यसलाई चाहिँ एउटा चुनावको कार्यक्रम बनाए, चुनावको चाहिँ नारा बनाएर जितेर पनि गए, तर उनीहरूले हेरेका थिएनन्। तर हामीले अहिले त्यो चाहिँ एउटा पुल सक्यौँ, अब यो असारभरिमा त्यो पुलबाट गाडी वारपार हुने गर्ने हुन सक्ने भइसकेको छ। आज यसैसँग रेडियो दम्बकको हिम शिखर पनि आएर त्यो पुलको फोटा सोटा खिचेर त्यहाँ हामीसँग मसँगै दुई दुई चार कुराकानी गरेर जानुभएको छ, र उहाँहरूको अत्यन्त अवस्था अहिलेको अब अन्तिम अवस्था हेरेर जानुभयो, गइसक्नुभएको छ, यो असार भएर त्यो पुल चालु हुन्छ
भनेपछि
हजुर। र त्यसो थियो त्यहाँदेखि अलि माथि एउटा नहरमा तल्लोपट्टिका मान्छे र माथिल्लोपट्टिका मान्छेहरूको सम्पर्कै हुँदैन थियो, त्यहाँ एउटा पुल बनाउने भनेको थियो, त्यो पुल पनि अहिले बन्न धमाधम कार्यक्रम सुरु भइरहेछ। र यो चाहिँ अब यो अत्यन्त ठुला थियो, यो चाहिँ मलाई गाह्रो हुन्छ कि भन्दा त्यो पनि भइसकेपछि अब अरू सानातिना खोल्सा खोजी बाटोमा ग्राभल गर्ने साना साना कलवट बनाउने कुराहरू चाहिँ सामान्य थियो, त्यो चाहिँ 90% भन्दा धेरै है सकिसकेका छौँ।
हजुर
हजुर,
भनेपछि हिजो गरेका प्रतिबन्ध क्यारे प्रतिबद्धताहरू हिजोका कुराहरू चाहिँ अहिले पुरा गर्ने गरेको कुरामा यहाँहरू लागिरहनु भएको छ?
अवश्य पनि हामीले पुरा गर्न लागिरहेका छौँ, र 90% बेसी हामीले पुरा गरिसकेका छौँ।
अब अर्कोचोटि चाहिँ चुनावमा गइरहँदा यहाँले समर्थन गरेका, हिजो जितेका जनप्रतिनिधिले समर्थन गरेका मान्छेले फेरि चुनाव जित्न सकिने गरेको अवस्था यहाँहरूले निर्माण गर्नुभयो काम गर्दै गर्दा?
अब यो कुराहरू चुनाव हामीले यो जनता बिच जाँदाखेरि म एउटा व्यक्ति छविलाल पाठकलाई त्यहाँ चुनावमा लाने कुरो हुँदैन, भोलि हामीले त्यहाँ पार्टी स्थापित गर्ने कुरा हुन्थ्यो, र हामी त्यो पार्टीलाई स्थापित गर्ने, भोलि जस्तो जस्तो अवस्था पनि नेकपालाई जिताउने अवस्थाले जित्न सक्ने हुने गरी हामीले अहिले काम गरेका छौँ, लागि परेका छौँ, पार्टीलाई हामीले जनता बिचमा स्थापित गरेका छौँ।
भनिसकेपछि अहिले पार्टी र जनप्रतिनिधि बिचको समन्वय र सम्बन्ध चाहिँ कस्तो छ अध्यक्षज्यू?
अब हामी कार्यक्रम वडा स्तरीय कार्यक्रम गर्दा पनि पार्टीसँग समन्वय गरेर पार्टीसँग सोधेर कस्ता कस्ता के गर्नु भनेर गरेका छौँ। पार्टीले पनि हामीलाई बारम्बार निर्देशन दिँदैछ, यसो गर्नुपर्छ यसो गर्नुपर्छ भन्ने खालका कामहरू भए कुराहरू भइरहेका छन्। अलिकति केही समस्या भने हामी पार्टीसँग बसेर पार्टीका बिच पार्टीका कार्यकर्ता पार्टीका नेता र हामी बसेर बिच पनि अन्तर्क्रिया गरेर काम भइरहेको छ, र अहिले हाम्रो पार्टी र जनप्रतिनिधि बिचको दूरी भएको त्यस्तो टाढा छैन, अत्यन्तै निकट छ, अत्यन्तै सुमधुर नङ्ग्रो मास जस्तो भएर हामी अहिले काम गरिरहेका छौँ।
अध्यक्षज्यू, यहाँले चाहिँ नागरिकहरूको यहाँले काम गर्ने गरेको कुरामा जनताको चाहिँ समर्थन साथ सहयोग कतिको पाउनुभयो, कस्तो अनुभव गर्नुभयो?
नागरिकहरूको काम गर्ने सहलमा जनताको हामीलाई जनताले अत्यन्तै राम्रै सहयोग गर्नुभएको छ, हामीले भनेका कुराहरूमा उहाँले साथ दिनुभएको छ, वडाका चाहिँ जुन समस्याहरू छन् जुन धै झगडा हुने पाँच बाँस के पैनी बाँस साँध यस्ताहरूमा हामीले भनेको कुरालाई उहाँहरूले सही तरिकाले यो यो हो भनेर हामी बुझाइदिएपछि उहाँले त्यसलाई मान्नुभएको छ, र अहिले शान्तिपूर्ण नै उहाँ बस्नुभएको छ।
भनिसकेपछि यहाँहरूले गर्दै गरेका काममा नागरिकहरूको सहभागिता, उहाँहरूको साथ सहयोग समर्थन पनि यहाँहरूले अपेक्षा गरे अनुसारको छ?
अवश्य पनि।
अब यो बाँकी कार्यकालमा यहाँका प्राथमिकता अब के कामहरू चाहिँ सम्पन्न गर्ने भन्ने तयारी गर्नुभएको छ?
मैले अघि नै पनि भने यो वडालाई यो कृषि क्षेत्र नै बनाउने, अर्ग्यानिक मल र बिउको प्रयोग गरेर खेतीपाती गर्ने र यो रासायनिकलाई उन्मूलन गर्ने, रासायनिक मल यहाँ ल्याउन नदिने, मल किन्न झोला बोकेर जान नपरोस्, आफै मल बनाउने, मल बनाउने तालिम पनि गराउने थिएँ। अहिले एउटा कुरो के भइदियो भने, मैले गत वर्ष छनौट गरेका योजनामध्ये एउटा योजना थियो कृषकहरूलाई जैविक मल र जैविक विषादी कीटनाशक विषादी बनाउने तालिम गराउने भनेर चाहिँ यो बजेट छुट्याएको थिएँ। यो लकडाउनले गर्दाखेरि अब मान्छेहरूलाई भेला हुनलाई चाहिँ नसकिने भएकाले त्यो एउटा योजना 1,50,000 योजना चाहिँ अहिले सञ्चालन हुन सकेन। त्यसलाई मैले चाहिँ नगरपालिकाबाट सञ्चालन हुँदै गरेको अर्को योजना अपुरो भएको हुँदाखेरि त्यहाँ हालिदिनलाई निर्णय गरेर चाहिँ त्यतापट्टि दिएको छु। अरू बाँकी सबै भएका छन् र यो वडालाई भनेको कृषि क्षेत्रमा आधारित गर्ने गरी विशेष गरिकन यो रसा अर्ग्यानिक खेती गर्नलाई प्रेरित गर्ने भन्ने मैले सोच्छ र त्यतापट्टि बाँकी दुई वर्ष अरू रहेकाहरूलाई म त्यसमै लगाउँदै र कृषकहरूलाई जैविक मल र विषादी बनाएर जैविक खेतीपाती गर्नलाई म प्रेरित गर्छु भन्ने मलाई लागेको छ।
अध्यक्षज्यू, अहिले नगरपालिकाले सञ्चालन गर्दै गरेका नगरभरिका योजनाहरूको अवस्था चाहिँ के छ? यहाँहरूको वडा कार्यपालिकाको बैठकमा यहाँहरू वडाध्यक्षहरू जानुहुन्छ, छलफल गर्नुहुन्छ, समग्र नगरका योजना, नगर स्तरीय योजनाहरूको अवस्था चाहिँ के छ?
नगर स्तरीय योजनाहरूमा गरेको भनेको हामीले खास गरिकन नगर गौरवका भनेर चाहिँ दुई चारवटा योजना छनौट गरेका छौँ। त्यसमध्ये एउटा चाहिँ चिल्लागढ धाम भनेका छौँ, त्यो पछि एउटा रिङ रोड भनेको छौँ हामीले। रिङ रोड भनेको चाहिँ हाम्रो नगरपालिकालाई पुरै घेरेर पर डुडामारीबाट तल तल पाँच गाछी हुँदै घुम्दै आएर चाहिँ यहाँ माइधाम ठ्याक्क निक्लेको बाटो छ, त्यसलाई पश्चिमपट्टिबाट अहिले कालो पत्रसम्म गर्न सुरु भइसकेको छ भने, यता अर्को धार्मिक स्थलमा भनेको एउटा चिल्लागढ छ, अनि यता माथि पर्यटकीय स्थल भनेको चाहिँ दोमुखा, यिनीहरूको पनि एकदम विकासमा गएको छ र त्यहाँबाट अहिले हामीले त्यहाँ जुन लगानी गऱ्यौँ हामीले त्यहाँ चाहिँ 2,000,000,000 लगानी भइसकेको छ ती क्षेत्रहरूमा। अनि अर्को भनौँ माथि सताईधाम, सताईधामबाट पनि हामीलाई वार्षिक अब करोडौँ चाहिँ त्यहाँबाट नाफा चाहिँ फाइदा आइरहेको छ भने, यो दोमुखाबाट पनि आउँदैछ र चिल्लागढमा चाहिँ नाफामुख भएन, त्यो चाहिँ अहिले विकासको क्रममा छ र त्यहाँ संरचनाहरू बन्दैछन्, त्यहाँ मन्दिरहरू बन्ने कामहरू त्यहाँ भइरहेका छन्। र यो अर्को एउटा यो सिमसार भनेर चाहिँ हामीले डुडामारी मास्तिर बनाउन आएका छौँ, त्यो चाहिँ निर्माणाधीन अवस्थामा छ र हाम्रा कामहरू सन्तोषजनक भएका छौँ र जति पनि हामीले लगानी गरेका छौँ हाम्रा यी नगर स्तरीय योजनाहरूमा त्यो चाहिँ हाम्रो सन्तोषजनक नै त्यसको पनि काम भइरहेको छ।
भनेपछि सबै योजनाहरू यहाँहरूले जसरी चाहनु भएको थियो, जुन ढङ्गले अगाडि बढाउने भन्ने जनप्रतिनिधिहरूले सोच्नु भएको थियो, ती कुराहरू सही ढङ्गले सही ट्र्याकमा अगाडि बढिराखेका छन्।
हजुर, त्यो सही ढङ्गले अगाडि बढेको नै भन्नुपर्छ यसलाई।
अब यहाँले आफ्ना यो रेडियो सुन्दै गर्नुहुने आफ्ना नागरिकलाई, आफ्ना वडावासीहरूलाई भन्नु चाहिँ के छ अध्यक्षज्यू, यहाँको तर्फबाट सन्देश?
मैले मेरो वडावासीहरू अरू सम्पूर्णलाई मैले एउटा भन्दै आएको छु, के छ भने मैले काम गर्ने सवालमा काम गर्ने क्रममा कहिलेकाहीँ मबाट गल्ती हुन्छन्, गल्ती गरेँ भने तपाईँले मलाई प्रत्यक्ष आएर भन्नुहोस्, तैँले यो गल्ती गरिस्, तैँले यो सुधार्नुपर्छ, तँबाट यो नगर्ने काम भयो भने मलाई भन्नुहोस्, तर मैले कुनै राम्रो र असल काम गरेँ भने तपाईँहरूले मसँग नभन्नुहोस्, तपाईँले मसँगै तैँले राम्रो गरी स्याबा छ तँ यो तर स्याबा छ है भन्न थाल्नु भने भोलिका दिनमा म बिग्रिउला, म घमण्डले फुलौला, त्यो घमण्डमा म फुल्न थालेँ भने भोलि तपाईँलाई धोका पाउनुहुन्छ, त्यसो भए त्यो चाहिँ नभन्नुहोस् भन्छु। र म जहिले पनि मलाई आफूलाई जनताको सेवक, मेरा वडावासीहरूको म जहिले पनि सेवकको जस्तो हैसियत भएर त्यो दर्जामा राखेर उहाँहरूलाई जहिले आवश्यक पर्छ त्यसैलाई म तत्पर आउँछु, तपाईँहरूको सहयोग गर्न तत्पर हुनेछु र आउनेछु, सहयोग गर्नेछु भने उहाँलाई उहाँहरूसँग जनताहरूसँग मेरा वडावासीसँग प्रत्येक म प्रतिबद्धता पनि जाहेर गर्दछु। र मैले के जति अहिले चाहिँ मेरो वडामा जे जति विकास गर्न मैले लागेको छु त्यसमा कसै काहीँ केही त्रुटि भएको भए म सहयोग र सुझाव अपेक्षा राख्दछु अरू सम्पूर्णबाट।
अध्यक्षज्यू, यो महत्त्वपूर्ण समयका लागि म रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद मित्रज्यू, यो म पनि यहाँलाई किन गर्छु भने मेरा जुन विचारहरू मेरो एउटाको योजनाहरूलाई पनि यो भिजन रेडियो रेडियो भिजन मार्फत मेरा वडामा नगरमा मात्र नभएर जिल्लावासीहरूलाई यो रेडियो सुन्ने सम्पूर्णलाई सम्म पुर्याइदिनु भएकोमा म रेडियो भिजनलाई पनि मेरो तर्फबाट धन्यवाद दिन्छु।
धन्यवाद छ अध्यक्षज्यू। उहाँ हुनुहुन्थ्यो छविलाल पाठक, वडा नम्बर 9 अध्यक्ष, शिव सताक्षी नगरपालिका वडा नम्बर 9 अध्यक्ष, जनतासँग जनप्रतिनिधि कार्यक्रममा कुराकानी गर्दै। अहिलेसम्म विश्वभरमा कोरोना भाइरस कोविड 19 संक्रमित हुनेहरूको संख्या निरन्तर रूपमा बढिरहेको छ र अहिलेसम्म विश्वभरमा 86,16,807 जना कोरोना संक्रमित पुगेका छन्। ती मध्ये 50,20,337 केस क्लोज भएको छ। 45,63,263 अर्थात 91% कोरोना संक्रमितहरू निको भएर घर फर्किएको अवस्था छ भने अहिले सम्ममा 4,57,074 जना अर्थात 9% कोरोना संक्रमितको मृत्यु भएको छ। अहिले विश्वभरिमा 35,96,470 जना कोरोना संक्रमितको उपचार भइरहेको अवस्था छ। 35,96,470 जना विश्वभरिमा कोरोना संक्रमित छन्। ती मध्ये 2% अवस्था क्रिटिकल रहेको बताइएको छ। अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा 22,64,862 जना कोरोना संक्रमित पुगेका छन्। ती मध्ये 1,20,707 जनाको मृत्यु भइसकेको छ। अमेरिकामा भने 931,150 जना निको भए 12,13,005 जनाको अहिले अमेरिकामा कोरोना संक्रमण पुष्टि भएको छ र उपचार भइरहेको छ। त्यसपछि दोस्रो स्थानमा विश्वमा ब्राजिल छ। ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 984,315 जना पुगेको छ। 47,897 जनाको ब्राजिलमा मृत्यु भइसकेको छ। ब्राजिलमा 5,20,360 उपचारपछि निको भएका छन् भने 4,16,058 जनाको ब्राजिलमा अहिले उपचार भइरहेको छ। तेस्रो स्थानमा धेरै संक्रमित हुनेमा रसिया छ। रसियामा 5,69,063 जना कोरोना संक्रमित पुगेका छन्। 7,841 जनाको मृत्यु भएको छ। 324,406 जना उपचारपछि निको भएका छन् भने 236,816 जनाको ब्राजिल रसियामा अहिले उपचार भइरहेको अवस्था छ। चौथो धेरै संक्रमित हुनेमा भारत छ। भारतमा अहिलेसम्म 382,497 जना कोरोना संक्रमित पुगेका छन्। भारतमा अहिलेसम्म 12,616 जनाको मृत्यु भएको छ। 2,05,844 जना भारतमा कोरोना संक्रमितहरू निको भएका छन् भने अहिले 1,64,037 जनाको भारतमा उपचार भइरहेको तथ्याङ्क छ। र पाँचौं स्थानमा बेलायत छ, छैटौंमा स्पेन छ, सातौंमा पेरू छ, आठौंमा इटाली छ, नौमा चिली, दशौंमा इरान, एघारौंमा जर्मनी, बाह्रौंमा टर्की, तेह्रौंमा मेक्सिको र चौधौंमा पाकिस्तान छ। पाकिस्तानमा अहिलेसम्म 1,65,062 जना कोरोना संक्रमित पुगेका छन्। 15 फ्रान्स छ, 16 साउदी अरेबिया, 17 बङ्गलादेश छ। बङ्गलादेशमा अहिलेसम्म 1,05,535 जना कोरोना संक्रमित पुगेका छन् भने 18 क्यानाडा छ। क्यानाडामा 1,220 जना कोरोना संक्रमित पुगेका छन्। 19 कतार छ, 20 साउथ अफ्रिका छ। साउथ अफ्रिकामा 83,890 कोरोना संक्रमित पुगेका छन् भने 21 अहिलेसम्म धेरै संक्रमित हुनेको 21 चीन छ। चीनमा पछिल्लो समयमा फेरि केही संक्रमण देखिएको छ। चीनमा 83,325 जना कोरोना संक्रमित पुगेका छन्। तीनमा पछिल्लो समयमा 32 जना कोरोना संक्रमित थपिएका हुन्। चीनमा 4,634 जनाको मृत्यु भयो। 78,398 जना कोरोना संक्रमित उपचारपछि निको भयो भने चीनमा अहिले 293 जना कोरोना संक्रमित रहेको तथ्याङ्क छ। चीनमा अहिले 293 जना कोरोना संक्रमितको उपचार भइरहेको छ। र 22 बेल्जियम छ। यसै गरी हेर्दा नेपाल अहिले धेरै संक्रमित हुनेहरूको संख्यामा नेपाल पनि अगाडि आइरहेको छ। नेपाल अहिले 68 स्थानमा छ विश्वको धेरै संक्रमित हुनेको 68 स्थानमा नेपाल छ। नेपालमा अहिलेसम्म 8,274 जना कोरोना संक्रमित पुगेका छन्। 426 जना आज 4 अपडेटमा स्वास्थ्य मन्त्रालयले जनाएको हो 426 जना नयाँ संक्रमित थपिएका छन्। नेपालमा अहिलेसम्म 22 जनाको मृत्यु भएको छ। 1,402 जना कोरोना संक्रमितहरू नेपालमा उपचारपछि निको भएका छन् भने अहिले 6,850 जनाको नेपालमा कोरोना संक्रमितहरूको उपचार भइरहेको अवस्था छ। यी 6,850 जनामध्ये अधिकांश कोरोना संक्रमितहरू भारतबाट आएका हुन्। भारतमा रोजगारीका लागि, व्यापार व्यवसायका लागि र विभिन्न कामका लागि भारत गएका नेपालीहरू भारतमा तीव्र रूपमा कोरोना संक्रमण फैलन थालेपछि आफ्नो घर नेपाल फर्किएका थिए। उनीहरूलाई नेपालका विभिन्न स्थानीय तहहरूले बनाएका क्वारेन्टाइनमा राखेर स्वाब सङ्कलन गरी परीक्षण गर्दाखेरि अधिकांश भारतबाट आउनेहरूलाई कोरोना संक्रमणको पुष्टि भएको हो र भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा अत्यधिक धेरै चुनौती देखिएको छ र कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने सबै नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने र कोरोना संक्रमण देखिए उपचार गर्ने कुरामा राज्यले अहिले ध्यान दिइरहेको छ र त्यस दिशामा सबै लाग्न आफ्ना आफन्तहरू भारतबाट, भारत लगायत विदेशका अरू देशहरूबाट पनि अहिले आउने क्रम छ, आउने सबैलाई स्वास्थ्य परीक्षण गराउनका लागि सहयोग गर्न, स्थानीय पालिकाहरूसँग प्रशासनसँग सहयोग गर्नका लागि सबै नागरिक लाग्नुपर्ने, सचेत हुनुपर्ने गरेको अहिलेको अवस्था छ। त्यसैले शिवशताक्षी खबरमा आजको अङ्कमा हामी यहाँहरूलाई आग्रह गर्न चाहन्छौँ, यहाँहरू कसैका आफन्तहरू विदेशबाट आउँदै हुनुहुन्छ भने आफूले घरमा ल्याएर राख्नुभन्दा पहिले स्थानीय पालिकाहरूलाई, स्थानीय प्रशासनलाई जानकारी गराएर नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले भनेका सुरक्षाका उपायहरू अपनाएर मात्रै व्यवहार गर्न र रोगबाट आफू बस्न र अरूलाई पनि बचाउन, आफ्नो परिवार समाज सबैलाई बचाउन सचेत हुन जरुरी छ। शिवशताक्षी खब नगरपालिकासँगको सहकार्यमा रेडियो भिजनद्वारा उत्पादित र प्रसारित कार्यक्रम जनतासँग जनप्रतिनिधि आजको अङ्क यति नै। अर्को हप्ताको शुक्रबार 7 बजेको टप 7 न्युजपछि पुनः शिवशताक्षी नगरपालिका विशेष कार्यक्रम जनतासँग जनप्रतिनिधिका साथ उपस्थित हुनेछौँ। आजको अङ्कबाट म प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु र आजको कार्यक्रममा समय प्रदान गर्नुभएकोमा वडा नम्बर 9 का अध्यक्ष छविलाल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। नमस्कार।